मामले हम आप देख रहे हैं खरा सच। मेरा नाम मुबशर लुकमान है और हकीकत यह है कि मशरक वस्ता यानी मिडल ईस्ट जो है उसका रीजनल निज़ाम जो है पूरा तब्दील होने जा रहा है। अब इसमें कोई दो राय नहीं है कि आइंदा कुछ अरसे के अंदर लगता यह है कि मशरक वस्ता के अंदर कई ममालिक जो हैं उनकी एग्जिस्टिंग जोग्राफी जो है वो बदल जाएगी। उनमें इराक, शाम और सीरिया जो हैं, यमन ये ख़ास तौर पर सबसे सामने है। उसके बाद दूसरे ममालिक की भी बारी आएगी। बढ़ते हुए तेल के ज़खायर जो हैं अब वो बढ़ते हुए नहीं रहे, अब वो कम होते जा रहे हैं। ऑयल पीक यानी अपनी वो एक ऐसी हद को आ रहा है कि जहाँ अब बिल्कुल ज़खायर जो हैं कम होने जा रहे हैं। उसकी वजह से खत्ते के अंदर बाकायदा लड़ाइयाँ जो हैं वो शुरू हो गई है। बहुत तहकीक हमने कर की तो पता चला कि यमन के अंदर जहाँ पर इतने मसले हो रहे हैं वहाँ इस वक्त अनटैप्ड गैस के सबसे बड़े ज़खायर मौजूद हैं, ना सिर्फ मशरक वस्ता में बल्कि दुनिया के अंदर। उसकी एक बहुत बड़ी परसेंटेज बनती है जो उसके गैस के ज़खायर हैं और गालिबन ये एक वजह है जो बेगुनाह यमनियों के कत्लो गारत में सफ़े अव्वल की का एक रीज़न है। दूसरी तरफ सऊदी अरेबिया जो है वो अपने तमाम रिकॉर्ड्स जो है तोड़ता जा रहा है, जंग शुरू करने के, वेपन्स ख़रीदने के, पता नहीं किसके ख़िलाफ़ वेपन्स ख़रीदने, इसराइल से तो जंग करनी नहीं उन्होंने, जो मर्ज़ी हो जाए। और इसराइल से और उनका एक अंडरहैंड जो पैक्ट हुआ जिसका मैं आपको पिछले अपने एक प्रोग्राम में प्रूफ भी दिखा चुका हूँ, उसके मतलब आपको बता चुका हूँ, वो भी सबके सामने है। लेकिन हो ये रहा है कि वहाँ पर जो भी हुकूमत सऊदीया के ख़िलाफ़ या आले सऊद के ख़िलाफ़ ख़ास तौर पर जो भी कोई दो लफ्ज़ी बोलता है उसका सर कलम कर दिया जाता है। इस साल अभी शुरू हुआ है, आज 11 जनवरी है, लेकिन अभी तक सऊदी अरेबिया के अंदर 11 दिन के अंदर 42 सर कलम कर दिए गए हैं, जिनमें सबसे जो प्रोमिनेंट है वो शेख नमर अल बाकर का है। और जिनका कसूर यह था कि उन्होंने आले सऊद को क्रिटिसाइज़ किया था और उन्होंने ये कहा था कि बादशाहत जो है उसका इस्लाम में कोई क़याम नहीं है। और मेरा ख्याल है कि ये हर मुसलमान को पता है कि इस्लाम जो है वो बादशाहतों पे नहीं चलता। बादशाहत के तो ख़िलाफ़ आया था आले कुरैश के, यानी जो बादशाह थे या जो बड़े बड़े सरदार थे और नस्ल दर नस्ल सरदार चल रहे थे उनके ख़िलाफ़ आवाज़ बुलंद हुई थी। बहरहाल ये तो एक हकीकत है। लेकिन शेख नमर ने 2011 के अंदर एक तकरीर की जिसके बाद वो वॉन्टेड क्रिमिनल बन गए और उनको जब पकड़ा गया तो उनको गोली मार के ज़ख्मी कर दिया गया था। चंद मिनट आपको मैं दिखाता हूँ कि शेख नमर ने कहा क्या था, वॉच दिस।
أنا عمري 50 عام أكثر نصف قرن منذ ولادتي إلى يوم هذا ما شعرت بأمن ولا أمان في هذه البلد منذ نعومة الأظفار لأن أنت منتهى متهم على كل حال في كل مكان ومهدد في كل لحظة وهذا ما صرح به مدير المباحث لي شخصيا حينما اعتقلت قال أنتم الشعب كلكم لازم تقتلون هذا منطقهم كلكم مدير المباحث في المنطقة الشرقية نفسه ما زال المخطط في الذهن موجود قيام بعمل مجزرة بسفك دماء أهلا وسهلا حاضرين قبل أشهر بدأت شعلة روح الكرامة تتقد في نفوس الشباب مشعل الحرية يتوهج طلعت الناس تعبر تريد إصلاح تريد كرامتها تريد حريتها معتقلون أكثر من 16 عام موجودين في السجن ظلما وزورا وبعدها دخل درع الجزيرة والجيش السعودي وانتهك البحرين وقمع وثم اعتقالات تلو اعتقالات زين فمن الذي أثار الفتنة والشغب الماضين والحاضرين ونقف معهم وما عندنا مانع نعتقل وياهم بل ما عندنا مانع يسفك دمنا من أجلهم والدفاع عنهم وسنبقى أشد وأعظم نتضامن مع البحرين أهلنا في البحرين لو لم يتدخل الجيش السعودي ولا درع الجزيرة لكان واجبا علينا أن نقف وندافع عن شعب البحرين وهم أهلنا فما بالك الجيش السعودي هو الذي يشارك في القمع والقتل وهتك العرض وسلب المال بعد بعاز من دولة خارجية هذه شماعة المكذوبة في عام 1399 طبعا الدولة الخارجية
अगर यही प्रिंसिपल है किसी का सर कलम करने के लिए तो पाकिस्तान में तो तकरीबन हर शख्स का सर कलम हो सकता है क्योंकि हर एक जो है हुकूमत वक्त के ख़िलाफ़ چاہے وہ پیپلز پارٹی کی ہو، چاہے پی ایم ایل این کی ہو، چاہے جنرل مشرف کی ہو، چاہے کسی کی بھی ہو، وہ ان کے خلاف بولتا رہتا ہے اور سر عام بولتا رہتا ہے. جنرل ریٹائرڈ غلام مصطفیٰ میرے ساتھ ہیں اور ڈاکٹر حسن عسکری بھی میرے ساتھ ہے. آپ دونوں کا بہت بہت شکریہ. پہلے ڈاکٹر صاحب مجھے ایک بات کا جواب دیں کہ مجھے سوشل میڈیا پہ بھی نا، خاص طور ٹویٹر پہ بڑے لوگوں نے ایک دفعہ کہا کوئی 3-4 دن پہلے کہ جی آپ یہ شیخ نمر الباکر کی بات مت کریں، یہ تو سعودی عربیہ کا داخلی معاملہ ہے. اچھا اس میں نام نہیں لے رہا، کچھ عزت دار لوگ بھی ہیں جن کے سوشل میڈیا کے اکاؤنٹ سے پتہ نہیں خود آپریٹ کرتے ہیں کہ لوگ ان کے آپریٹ کرتے ہیں، کچھ علماء کرام ہیں. انہوں نے کہا کہ جی یہ ان کا اندرونی معاملہ ہے، آپ کون ہوتے ہیں؟ اور جب میں نے ان کو پوائنٹ آؤٹ کرایا کہ جناب آپ پھر بنگلہ دیش کے اندرونی معاملے میں کیوں دخل اندازی کر رہے ہیں جماعت اسلامی کے، جب وہ لوگوں کو پھانسیاں دے رہے ہیں، پھر آپ برما کے اندرونی معاملات میں کیوں دخل اندازی کر رہے ہیں جب وہ ہزاروں مسلمانوں کو تہ تہ کر دیتے ہیں، پھر آپ فلسطین کے اندرونی معاملات میں کیوں دخل اندازی کر رہے ہیں، پھر آپ اسرائیل کے داخلی معاملات میں اور اسرائیل کے جو فورن معاملات ہیں فیز ہیں ان میں کیوں آپ مداخلت کر رہے ہیں؟ تو پلیز وہ بھی چھوڑ دیں. یہ کیا ہماری ڈیول پالیسی ہے یہاں پہ؟
لیکن یہ سیاسی مسئلے ہیں جس کی وجہ سے جو آرگومنٹ آپ کو سوٹ کرتی ہے آپ وہی آرگومنٹ دے دیتے ہیں. آج کے دور میں یہ کہنا کہ ایک کوئی چیز 100% اندرونی معاملہ ہے 100% بیرونی معاملہ ہے یہ مشکل ہے، کیونکہ جب بہت سے اقدامات جب آپ کرتے ہیں اس کے انٹرنیشنل امپلیکیشنز ہوتی ہیں اور حکومتوں کے لیے لازم ہو جاتا ہے کہ اگر وہ اپنا اندرونی معاملہ بھی سمجھیں تو یہ دیکھیں کہ اس کا انٹرنیشنل امپلیکیشنز کیا ہیں. کیونکہ آپ ایک آئسولیٹڈ دنیا میں تو نہیں رہتے نا، آپ سوشل میڈیا ہے، کمیونیکیشن اتنا اوپن ہے، تو لہٰذا آپ کو یہ دیکھنا ہوتا ہے کہ بین الاقوامی طور پہ ریئیکشن آپ کا کیا ہے. اور لہٰذا کوئی چیز ایک سٹیج کے بعد اندرونی نہیں رہتی، کیونکہ اگر آپ یہ آرگومنٹ دیں گے کہ یہ اندرونی ہے لہٰذا آپ اس میں دخل نہ دیں، پھر تو بہت سے معاملات پہ آپ ایشو ریز نہیں کر سکتے کہ وہ اندرونی معاملات ہیں. آپ نے دیکھنا یہ ہے کہ ہیومن رائٹس کا ایشو تو نہیں ہے کیا؟ حکومتیں جبر سے کام تو نہیں لے رہی کیا؟ حکومتیں جو ہیں ایک اپریسیو پالیسی تو نہیں فالو کر رہی؟ تو اس کی بنیاد پر معاملات جو ہیں بین الاقوامی معاملات بنتے. آپ کا پورا یو این سسٹم جو ہے وہ اس بات پہ بیس کرتا ہے کہ وہ چیزیں کیا ہیں جو حکومتیں کرتی ہیں لیکن اس کی امپلیکیشنز جو ہیں ان کی باؤنڈری سے باہر ہوتی ہیں. پاکستان کو بھی یہ سوچنا پڑتا ہے اور پاکستان کی حکومت سوچتی ہے کہ امپلیکیشنز کیا ہیں، لیکن اندرونی معاملات کو ایکسکلوسیولی اندرونی معاملات نہیں ہوتے، خاص کر اس معاملے کو آپ اندرونی معاملہ نہیں کہہ سکتے.
اچھا جی، بات یہ ہے جنرل صاحب کہ اگر تو تمام امت مسلمہ کے مسائل کا حل کرنا تھا تو پھر عراق، ایران اور شام کو بھی اس کوئلیشن میں شامل کر لینا چاہیے تھا، وہ تو نہیں کیا. ہمیں بتایا جا رہا ہے کہ داعش کے خلاف ہم جو ہے وہ اکٹھے ہو رہے ہیں، اور ہمیں یہ بھی بتایا جا رہا ہے کہ داعش جو ہے پاکستان میں ایگزسٹ نہیں کرتی ہے، جبکہ چینل 24 جو ہے اس کی رپورٹس بھی دے چکا ہے پہلے. اب آپ کو میں مولوی عزیز کی جو لال مسجد کی خطیب ہیں ان کی بیٹیوں کے کچھ یعنی کلمات آپ کو سناتا ہوں، جہاں نہ صرف وہ اقرار کر رہے ہیں کہ وہ داعش کے ہیں بلکہ وہ اپنا داعش کے سربراہ کو اپنا خلیفہ بھی مان رہے ہیں، اس کے ہاتھ میں بیعت بھی کر رہے ہیں، روحانی بیعت بھی کر رہے ہیں، اور وہ جو ہے وہ یعنی ہر قسم کے پروپیگیٹ کر رہے ہیں. ذرا پہلے دیکھ لیں جی.
نشكر الله تبارك وتعالى الذي رزقنا بشارة الدولة الإسلامية في العراق والشام. نحمد الله الذي أعطانا أمير المؤمنين ملا محمد عمر حفظه الله وخليفة المسلمين الشيخ أبا بكر الحسيني القريشي البغدادي رحمه الله. هذه رسالة من طالبات جامعة حفصة خاصة إلى إخواننا المجاهدين في الدولة الإسلامية وعامة إلى جميع المجاهدين. أيها الإخوة، أنتم حافظتمنا ورجاءنا، نحمد لكم في صلاة الليل هنا في أرض باكستان.
يا أبكو من أبي دخايا یہ اس میں ان کی بیٹیاں جو ہیں وہ علل اعلان کیا اعلانات کر رہی ہیں. اب ایسا کرتے ہیں کہ فوج تو سعودی عربیہ میں بعد میں بھیجتے ہیں، ذرا ہمت کریں اور اسلام آباد کے اندر ہی، زیادہ دور بھی نہیں کہیں جانا، کوئی شمالی علاقے وغیرہ میں داعش کے جو حامی اور دائی ہیں پہلے ان کو یہاں پہ پکڑ لیتے.
دیکھیں بشتر صاحب، میں کچھ دنوں سے کافی اس سلسلے میں حیران بھی ہوں. سب سے پہلی تو بات یہ ہے کہ جنرل راحیل شریف نے پچھلے دورہ امریکہ میں اگر آپ کو خیال یاد ہو تو بڑا واضح ایک اعلان کیا تھا کہ ہم داعش کو پاکستان کے اور اس خطے میں قدم نہیں جمانے دیں گے. اگر خطرہ نہیں تھا تو پچھلے سال چیف آرمی صاحب کو امریکہ میں بیٹھ کے بیان دینے کی ضرورت نہیں تھی. یہ سٹیٹ آف ڈینائل سے ہم کیا ثابت کرنا چاہتے ہیں؟ بار بار سلسلے میں شواہد آ رہے ہیں، کیوں ہندو مانا چاہتے ہیں؟ بہرحال یہ تو حکومت بتا سکتی ہے، لیکن حقیقت یہ ہے کہ داعش کا فٹ پرنٹ پاکستان میں آج سے نہیں، سال ڈیڑھ سال سے موجود ہے یہاں پر، اور جن کی آپ نے مثال دی یہ تو کھلم کھلا انہوں نے اس قسم کی بات کی تھی، شاید ان میں ہاتھ ڈالتے ہوئے کچھ پر جلتے ہیں، کوئی مسائل ہے جس وجہ سے ہم نہیں کر رہے.
نہیں تو سعودی ایک منٹ ایسا کرتے ہیں نا، سعودی عربیہ سے فوج منگا لیتے ہیں تھوڑی سی 10,000 بندے، کیا ذرا ہماری پہلے مدد کر دو یہ لال مسجد میں داعش کے حامی ان کو پکڑنے میں.
دیکھیے آج تک سعودی عربیہ نے سوائے پیسے کے ہماری کوئی مدد نہیں کی، اور پیسے کی مدد بھی کی ہے تو کچھ کے بدلے میں بہت کچھ ہم نے دیا بھی ہے ان کے لیے. یہ جو کوالیشن بنی تھی اس کے سارا تماشا تو آپ کو ابھی تک، مجھے بھی اس لیے میں حیران ہوں کہ پہلے تو ہم نے کہا کہ اچھا پتا کریں گے، امبیسڈر سے پتا کریں گے کیا بات ہے یہ، پھر اس کو ہم نے ویلکم کیا، پھر انہوں نے کہا یہ اچھی بات ہے، پھر آہستہ آہستہ کہا جی شرمیتا ہے کہ ہم بھی اس کا حصہ ہیں اور ہم حصہ ہیں، یہ پتہ نہیں انہیں کرنا کیا ہے یہ. اور پھر جب یہ داعش کے خلاف بات ہوئی تو حیرانگی کی بات اس لیے بھی تھی کہ داعش کے خلاف اگر کوئی لڑ رہا ہے اس وقت آن گراؤنڈ، اگر کوئی صحیح لڑ رہا ہے تو وہ ایران کی فوج لڑ رہی ہے، سیریا کی فوج لڑ رہی ہے اس میں، اور کچھ لیبنان کی فوج لڑ رہی ہے. اور داعش کا کمال یہ ہے کہ وہ ان لوگوں کے ساتھ تو لڑ رہے ہیں، انہوں نے اسرائیل میں کسی کے خلاف کوئی کام نہیں کیا، حالانکہ وہ اگر مسلمانوں کے خلاف کر کوئی کھڑا ہوا ہے اس کو مار رہا ہے، فلسطین میں لوگوں کو مار رہا ہے تو اسرائیل مار رہا ہے.
تو یہ 35 ممالک بھی اسرائیل کے خلاف نہیں اعلان جنگ کر رہے؟
جی وہ اسرائیل کے خلاف بات،
اگر یہ آج اسرائیل کے خلاف اعلان جنگ کر دیں میں یہ پروگرام چھوڑ کے میں خود جہاد میں شامل ہو جاؤں، یہ کریں تو صحیح، نظر ہمت تو دکھائیں.
دیکھیے میں یہ ہم تب کریں گے نا جب ہم ایک کسی چیز میں متفق ہوں گے. ایک تو امت مسلمہ جب بات کرتے ہیں تو میں، مجھے معاف کیجیے، میں اسے اختلاف کرتا ہوں اس سے. ہاں امت مسلمہ نام کی کوئی چیز موجود نہیں ہے، مفادات ہیں یہاں پہ، جن دو ممالک کے مفادات اکٹھے ہیں وہ آپس میں مل جاتے ہیں. اگر ہم اگر اسلام امت مسلمہ کے دائی بنتے ہیں تو ہمیں اس لیے نہیں کہ ساری امت کا درد ہے ہمارے دل میں، اس لیے کہ ہمارے مسائل ہیں کچھ اس سلسلے میں. لیٹس بی ویری ریئل اباؤٹ اٹ. امت مسلمہ کی بات تب ہوتی جب ہم اس دنیا میں بسنے والے ہر مسلمان کے ساتھ کھڑے ہوتے اور وہ ہمارے ساتھ کھڑے ہوتے. یہ جو کوالیشن ہے اس میں بشیر صاحب، تین ایسے ملک ہیں جن میں مسلمانوں کی آبادی 15% سے زیادہ نہیں ہے، تو وہ کس لیے ہمارے ساتھ کھڑے ہوئے اس لیے بات کر کے. دوسری چیز جو پاکستان کو بھی سمجھنی چاہیے، اگر آپ کو یاد ہو تو یہ چینل 24 کا ہی میں اعزاز یہ ہے کہ یہیں سے میں اور ڈاکٹر صاحب بیٹھے ہوئے تھے جب ہم نے یمن میں سعودی عربیہ کی مداخلت کے خلاف آواز کھڑی کی تھی، اور یہ پھر آہستہ آہستہ پورے ملک کی آواز بنی تھی. اور ہمارا جو دلیل یہ تھی کہ ایک مسلمان ملک کے خلاف ایک مسلمان ملک جب اس قسم جارحیت کرے گا تو پاکستان کو نمبر ایک اس میں شامل نہیں ہونا چاہیے. نمبر ٹو، یمن کا مسئلہ یہ نہیں ہے، یمن کا مسئلہ یہ ہے کہ یمن باول مندب پہ بیٹھا ہوا ہے، اس کا کنٹرول چاہیے. باول مندب کا کنٹرول اس لیے چاہیے کہ اس انڈین اوشن میں آنے کے لیے تین رستوں میں سے ایک باول مندب ہے، ایک اسٹیٹ آف جو ہے ملاقہ ہے جو نیچے انڈیا کنٹرول کرنے کی کوشش کر رہا ہے، اور ایک دوسرا اسٹیٹ آف یہ جو ہے ہمارا ہومز جس کو پاکستان کنٹرول کرنے کی کوشش ہے، پاکستان بھی اس لیے بھی اس میں شامل ہوا ہے. تو اگر ہم یمن کو اس نظر سے دیکھیں تو کافی سارے مسائل ہمارے یمن کے اپوزٹ دیکھیں، اریٹیری اور صومالیہ کو تو بڑا غرق کر دیا نا ہم نے بیٹھ کے. اس کو ایجپٹ میں انقلاب آیا تھا، اس میں مسلمان حکومت آئی تھی، یہ مسلمان ریزنٹ کر رہی تھی، ان کو ہم نے ختم کر دیا، سیسی کو لیا تھا کہ وہ ہماری بات مانے. جغرافیہ یمن کا بھی دشمن بنا ہوا ہے، جغرافیہ کا ہی یہ جھگڑا ہے اس وقت، اسلام کا اس میں جنگ نہیں ہے محمد صاحب. اگر ہم اس کو نکال دیں بیچ میں سے تو ہمارے بہت سارے مسائل ہمیں سامنے سمجھ میں آ جائیں گے.
میں بڑے کیٹیگوریکلی ایک نیوز آپ کو دے دوں اور تمام پاکستانیوں کو میں بڑی اسٹریٹ ایک نیوز دے رہتا ہوں، مجھے کوئی ڈرامائی انداز میں دینے کی ضرورت نہیں ہے. ارامکو، عربین امریکن آئل کمپنی، جو سعودی عربیہ کی سب سے بڑی آئل کمپنی ہے، اس کے متعلق سعودی عربیہ نے کہہ دیا ہے کہ وہ اس کو پبلک لمیٹڈ کرنے کا سوچ رہے ہیں، یعنی اس کے شیئرز جو ہیں وہ اسٹاک مارکیٹ میں بیچے جائیں گے کیونکہ ان کو مزید پیسے چاہیے اور اب ان کے پاس پیسے ختم ہو رہے ہیں ارامکو کو چلانے کے لیے. اور یہ میں کوئی اچنبھے کی بات نہیں کر رہا، میں آپ کو بریکنگ نیوز دے رہا ہوں چینل 24 کے تھرو کہ سعودی عربیہ میں ارامکو کو پبلک لمیٹڈ کرنے کا تقریباً فیصلہ ہو چکا ہے، کیونکہ ان کے پاس اس سال بھی انہوں نے $135 بلین کا اسلحہ لیا ہے، پچھلے سال $85 بلین کا لیا تھا، اس سے پہلے $77 بلین کا اسلحہ لیا تھا. لیکن اگر اس پورے خطے میں سب سے سیف اور محفوظ کوئی ملک ہے تو وہ اسرائیل ہے، اور اسرائیل اس لیے ہے کہ سعودی عربیہ کو مسلم ممالک سے جنگ کرنے سے فرصت ہوگی، ان کے خلاف فوجیں جمع کرنے کی فرصت ہوگی تو اسرائیل کو کوئی خطرہ ہوگا. ڈاکٹر حسن عسکری سے پوچھوں گے ایک بریک کے بعد وہ کیا وجہ ہے. ٹیک اے بریک. जी वेलकम बैक फ्रॉम द ब्रेक। और असन अस्करी साहब, ब्रेक से पहले मैंने आपसे एक सवाल पूछा था, नाजरीन से भी बताएंगे हमें।
देखिए, जब 2011 में अरब स्प्रिंग शुरू हुआ था तो सऊदी अरेबिया ने अपने मुल्क के अंदर उसके इम्पैक्ट को डाइल्यूट करने के लिए खूब पैसा तकसीम किया, क्योंकि उस वक्त उनके पास ऑयल का पैसा था बचा हुआ। अब हुआ यह है कि ऑयल की प्राइसेस इस वक्त 35-36 डॉलर पर बैरल हैं, जो कि 100 डॉलर से ऊपर से गिर के अब 1/3 पे आ गई हैं, और उनका मेजर सोर्स ऑफ रेवेन्यू तो यही है, ऑयल है, जिसके कीमतें इतनी गिर गई हैं। लिहाजा फिर उसके बाद जिन अखराजात का आपने तज़करा किया है कि असला का खरीदना है, और उसके अलावा यमन की जंग में उनका अच्छा खासा खर्च हुआ है, सीरिया के अंदर पैसा जो है वो खर्च हुआ है, उसकी वजह से फाइनेंशियल रिसोर्सेज अब इतने नहीं हैं उनके पास, जिसकी वजह से वो पैसे की तकसीम के जरिए जो मुल्क के अंदर जो परेशानियां हैं उनको वो रफा दफा कर सके। लिहाजा उसकी वजह से इस वक्त सऊदीया की हुकूमत अपने आप को बड़ा इनसिक्योर फील करती है, और यही वजह है कि वो थोड़ी सी बात पे इतना ज़्यादा रिएक्ट करते हैं, और वो ये समझते हैं कि अगर हम अंदरूनी तौर पर ये जिस तरह हैंगिंग की हैं या इनको जो है सरकलम किए हैं, इससे एक ऐसी फिजा कायम होगी कि उनकी हुकूमत को कोई चैलेंज नहीं कर सकेगा। तो रिसोर्सेज की कमी, आमदनी की कमी, उसी की वजह से जब आप उनकी ऑयल कंपनी की बात करते हैं कि उसको वो पब्लिक लिमिटेड बनाएंगे, तो वो एक तरीकाकार है पैसे जनरेट करने का और मौजूदा चैलेंजेस को जो है वो मीट करने का।
जनरल साहब, अगर जंग हमसे पूछ के शुरू नहीं की गई तो अब हम उसका हिस्सा क्यों बने? क्या हम सिर्फ क्राई के रह गए हैं कि जब हमें कोई पैसे दे और हम चले जाएंगे और उसके लिए कत्लेआम शुरू कर देंगे?
देखिए, ये बहुत ही गलत तासर है जो बदकिस्मती
तो और मैं क्या तासर लूं, मुझे बताएं।
जो हमारी
आपने पहले अफगानिस्तान की जंग किसी और की वजह से शुरू की, अब आप यमन के अंदर जंग किसी और की वजह से शुरू करना चाह रहे हैं। अफगानिस्तान अभी तक निमटा नहीं है आपसे, आप कितने साल भुगतना है और अब ये नया एक जुल्म शुरू होने लगा?
देखिए, आपका गुस्सा बजा है। मैं जो ये कह रहा हूँ कि ये जो हमने जिस तरीके से इसको हैंडल किया है, इससे इंप्रेशन यही दिया गया है कि शायद हम किराए के सिपाही हैं, जब कोई हमें बुलाएगा तो हम चले जाएंगे। जिस तरीके से हमें इस कोलिशन में शामिल किया गया, हमसे पूछा गया, नहीं पूछा गया, बताया गया, नहीं बताया गया, मैं समझता हूँ कि 20 करोड़ अवाम के एक एटमी मुल्क की ये एक तोहिन भी है। एक ये ठीक है कि सऊदी अरेबिया से हमारे बड़े अच्छे ताल्लुकात हैं।
2 बिलियन का जब गिफ्ट आएगा और आपका शाही खानदान वो गिफ्ट चुप करके एक्सेप्ट कर लेगा, तो उस गिफ्ट के एवज आपको कुछ तो देना पड़ेगा ना।
अक्सर उस गिफ्ट के एवज हम पाकिस्तान की सालियत तो दाव पर नहीं लगा सकते।
आपके तो 120 हिंदू जो हैं वो यहाँ पे फिरते रहे बगैर, जिनकी सिक्योरिटी क्लियरेंस नहीं थी, उस वक्त कहाँ गई थी पाकिस्तान की सालियत? उस वक्त क्यों नहीं कोई एजेंसी बोली? उस वक्त राहील शरीफ ने क्यों नहीं आवाज उठाई?
मेरा ख्याल है कि उन्होंने अपने तरीके से आवाज उठाई होगी, और ये चीज ऐसी नहीं है कि जो आप इतनी आसानी से कबूल कर लें। आप
ओके ना जी, वो तो चले भी गए वापस,
जी चले गए वापस, लेकिन उसका जो असर है वो अभी तक आप देखिए पाकिस्तान में आज तक कभी मेरा ख्याल है किसी ने इस चीज को कबूल नहीं किया, और अवाम ने और मीडिया ने बड़े स्ट्रॉन्ग इस सिलसिले में रिएक्ट किया है कि ये क्यों हुआ और कैसे हुआ इस चीज का, और उसका खमियाजा भुगत रहे हैं। अभी पठानकोट का जो इल्जाम मलबा हमारे ऊपर गिरा है, ये उसका खमियाजा जो हम भुगत रहे हैं उसके सिलसिले में, हमें बड़ा क्लियर होना चाहिए इसमें। हमें ये बड़ा क्लियर होना चाहिए, ये नहीं कि ईरान फरिश्ता है वर्षा साहब, इसमें भी हमें समझना चाहिए कि ईरान भी ओवररीच कर रहा है, वो दूसरों के मामलात में इस कदम मुदाखलत कर रहा है जो ईरान के लिए भी मुनासिब नहीं है। और ईरान को भी ये बात समझनी पड़ेगी कि इस खित्ते में अमन के लिए, ईरान में अमन के लिए, चाहे वो अफगानिस्तान की बात करते हैं, चाहे वो सीरिया की बात करते हैं, जब तक वो इस तरीके में बातचीत पर नहीं आएंगे, मसला हल नहीं होगा। ऐसे ईरान भी कहीं नहीं जा रहा, ये देखिए ईरान भी इसमें उतना ही खींचा जा रहा है सारी दलदल में, कि ईरान के जो नई नई दौलत उसको वापस आ रही है।
कि पहले आपने 10 साल ईरान को झोंक दिया इराक के साथ जंग में, और जो है तमाम आपकी उम्मत जो है वो उसके पीछे लग गई और उनको मार रही थी। उसके बाद आपने उनके ऊपर एम्बार्गो लगा दिया हर किस्म का, ये इवन दवाइयां तक वो नहीं इम्पोर्ट कर सकते थे अपने बच्चों के लिए, और उनके नौजायदा बच्चों की सबसे ज्यादा हलाकतें होना शुरू हो गई। अब अगर वो रिएक्ट करते हैं तो उसको भी हम बुरा कहते हैं? चलें ठीक है,
देखिए रिएक्ट करना एक चीज और है,
हम तो रिएक्ट कर रहे हैं,
इस रिएक्ट करना और बात है, लेकिन ईरान की एक और बदकिस्मती भी हमें समझनी चाहिए। कैस्पियन सी की रिसोर्सेज जो हैं, जैसे कि दुनिया में शायद ऑयल और गैस की बहुत बड़ी रिसोर्सेज में शुमार होती हैं, उनको भी ईरान ही की वजह से मसला बना हुआ था। अब ईरान शायद लाइन पर आता जा रहा है आस्ता आस्ता, जिसको थोड़ी आज़ादी मिल रही है इस चीज़ पर कि वो रिसोर्सेज में इनको दुनिया को शामिल करने में तैयार हो गया है इसमें। तो ईरान की बदकिस्मती भी यही रही है कि रिसोर्सेज उसके पास हैं, वो मुसद्दक से लेकर आज तक देख लीजिए मार खा रहे हैं तेल की वजह से, वो भी मार खा रहे हैं। ये
डॉक्टर साहब मुझे फिर ये समझ आइए माजत के साथ कि इसराइल के साथ अब हमारी कोई जंग नहीं है, इसराइल महफूज है, अब हमारी सारी जंग शी और सुन्नी के दरमियान है।
دیکھیں مسلمانوں کی آپس کی جنگیں، مسلمان ممالک کی آپس کے تنازع، آپس کے گلے شکوے،
آپس
کی
کے
جنگیں
نہیں ہیں، شیعہ سنی کے ہیں معذرت کے ساتھ.
نہیں وہ اس میں آپ موجودہ کانٹیکسٹ میں تو آپ یہی بات کہیں،
ایران اور سعودی عربیہ میں شیعہ اور سنی ہے نا جو یہ بات کریں.
نہیں وہ بالکل
تاریخ بھی ہے،
دیکھیے دیکھیے میں بتاتا ہوں اس میں تھوڑا سا فرق ہے. اس آج کے کانٹیکسٹ میں بالکل یہی بات ہے جو آپ کہہ رہے ہیں، لیکن اگر آپ پیچھے کی طرف چلے جائیں تو شاہ آف ایران کے زمانے میں بھی سعودیہ میں ایران میں رائیولری تھی، لیکن فرق صرف یہ تھا کہ اس زمانے میں شاہ بھی پرو امریکہ تھا، سعودیہ تو ہمیشہ سے پرو امریکہ رہا ہے، لہذا یہ ریلیشن شپ مینیج ہو جاتا تھا. اب ہوا یہ ہے کہ ہمارے ہاں پورے اسلامی دنیا میں ریلیجس کنزرویٹیوزم، ریلیجس آرتھوڈاکسی، فنڈامنٹلزم بڑھا ہے، اس کی وجہ سے جب اگر آپ اس طرف جائیں گے تو ہمیشہ سیکٹرین آؤٹ لک بن
جاتی
ہے.
مجھے صرف یہ بتائیں جنرل صاحب کہ یمن میں جو ہزاروں بے گناہ شہری قتل ہو رہے ہیں، میں تو کہوں گا شہید ہو رہے ہیں، اس کا ذمہ دار کون ہے؟
میں سمجھتا ہوں کہ ہم اس کے ذمہ دار ہیں. ہم نے کیوں سعودی عربیہ کو سعودی عربیہ سے بچانے کی کوشش نہیں کی؟ یہ سعودی عربیہ نے جتنی بڑی غلطی یہ کی ہے، اپنے آپ کو جس دلدل میں پھنسا لیا ہے اس سے نکلنا اتنا آسان نہیں ہے.
وہ بذات خود ایک دلدل بنا ہوا ہے، وہاں پہ جو جاتا ہے وہ پھنس جاتا ہے. 9,500 سے زیادہ پاکستانی قید میں، ان کی جن میں 1,200 سے زیادہ عورتیں ہیں.
جی نہ صرف یہ کہ آپ دیکھیں اس یمنیوں کی ایک تاریخ ہے، اور میں سمجھتا ہوں یمن اس ریجن کا افغانستان ہے. جو بھی یمن میں آیا مار کھا کر گیا ہے. اس سے پہلے جمال عبد الناصر نے بڑی کوشش کی تھی، اور وہ تقریباً 70,000 ایجپشنز کو مروا کے پھر واپس نکلا تھا یہاں سے. تو یمن میں جانا اپنے آپ کو دلدل میں پھنسانے سے کم بات نہیں ہے. یہ بہت بڑی غلطی ہے. اگر آپ نے پہلے بھی یمن کے ساتھ معاملات تو طے تھے نا، یمن کے ساتھ جو تیل کا مسئلہ تھا، یمن کے ناردن 3 پرومسز ہیں یا ڈسٹرکٹس کہہ لیں اس کو، جس پہ سعودی عربیہ نے قبضہ کیا ہوا تھا، وہ معاملہ تو چل رہا تھا. اگر یمن کو آپ ان کا حصہ دے دیں اور یمن کو آپ باب المندب کی یا جس کی بات کریں سو کنٹرول میں یمن کے ساتھ شامل ہو جائیں، تو یمن آپ کے لیے بہت بڑا اسٹرانگ پوائنٹ بن سکتا ہے. یہ بجائے اس کے ہم نے اس کو اپنے لیے ایک مخالفت بنا کے اس جنگ میں خود بھی پھنس گئے ہیں، اور اس جنگ میں پھنسنے کا نقصان کسی کو نہیں ہے، اس کا سعودی عربیہ کو نقصان ہے، اور آپ دیکھ لیں پاکستان کا نقصان ہے. کیونکہ پاکستان کے لیے تو نہ اس میں جانا سے بچتے ہیں نہ اس میں جاتے ہیں.
ناظرین میں آپ کو ایک بات بتاتا چلوں کہ اگر آپ عنقریب آنے والے دنوں میں آپ ٹرکی ویکیشن کرنا جانا چاہتے ہیں تو آپ کی مرضی، لیکن ذرا سوچ کے جائیے گا، کیونکہ ویسٹرن کنٹریز نے ٹرکی کو ریڈ فلیگ کر دیا ہوا ہے. جو بھی ٹرکی جائے گا 5 دن سے زیادہ، 10 دن سے زیادہ وہاں پہ رہے گا، اس کو ٹیل کیا جائے گا. اور اگر آپ کے پاس برطانوی شہریت ہے یا فرینچ نیشنل ہیں آپ، اور آپ کا وہاں کا پاسپورٹ ہے، تو ان کی انٹیلیجنس ایجنسیز کو یہ ایس او پی دے دی گئی ہے کہ وہ آپ کا 5 سے 6 مہینے پیچھا کریں گے، اسپیشلی پیرس واقعے کے بعد. ترکی ڈاکٹر صاحب داعش کی بریڈنگ گراؤنڈ بنا ہوا ہے. اگر آپ نے یہ تمام ممالک کو حملہ کرنا ہی ہے، فرض کریں میں ایک مفروضے کے طور پہ کہہ رہا ہوں، تو پھر ترکی کو کریں، ترکی کو اس میں شامل کیوں کر رہے ہیں؟
دیکھیے بات یہ ہے کہ سعودی عربیہ کا جو کرائیٹیریا ہے وہ ہے کہ ان کے مفادات کو کس طرح ایڈوانس کیا جا سکے گا. وہ اس وقت تھریٹ جو ہے وہ چونکہ ایران کی طرف سے پرسیو کر رہے ہیں، لہٰذا ساری بندوقوں کا رخ جو ہے وہ اس طرف کو ہے، توپوں کا رخ.
مجھے ایک بات
اور ترکی کو شامل کر رہے ہیں.
ایک منٹ سوری میں قطع کلامی ہو رہی ہے، مجھے ایک بات ہے. ایک لمحے کے لیے، کیونکہ میں تو بڑا آرتھوڈاکس سنی ہوں، میں تو بڑا کلیئر آرتھوڈاکس سنی ہوں، میں کوئی یعنی میرا مسلک تو بڑا کلیئر ہے، لوگوں کو پتا ہے. مجھے یہ بتائیں کہ مجھے ایران سے کون سی تھریٹ ہے یہاں بیٹھ کے، جب تک میں ان کے اندر پنگا نہیں لیتا اور پھر وہ ریئیکٹ کر کے اگر نہیں آتے. ابھی تک خدا نہ خواستہ اس ملک کو، حالانکہ ایران کی اور ہماری بارڈر ایک ساتھ ہے، ہمیں کون سی تھریٹ آئی ان سے بارڈر کے ٹائم پہ؟
دیکھیے ایران وہ نیبر ہے آپ کا جس کے ساتھ کوئی ٹیریٹوریل آپ کا ڈسپیوٹ نہیں ہے پاکستان
اور کبھی بھی نہیں رہا،
اور کبھی بھی نہیں رہا. اور جو بھی معاملات تھوڑے بہت سمگلنگ کے ہوتے ہیں، سمگلنگ ایران سے پاکستان، پاکستان سے ایران ہوتی ہے، اس سے زیادہ
سمگلنگ تو افغانستان سے ہو رہی ہے.
تو یہی نا، تو اور اس کے علاوہ یہ ایک ایسا نیبر ہے جس کا آپ کا ٹیریٹوریل ایشو کوئی بھی نہیں ہے، لہذا پاکستان کے لیے تو ایک اپرچونٹی ہے کہ ایک وہاں جو گیس پائپ لائن کا ایک آفر ہے وہ اگر آپ ویلیڈیٹ کر لیتے ہیں اس کو تو پاکستان کو اس کا فائدہ ہے. پھر ایران نے پاکستان کو بجلی، اس وقت پاکستان کو وہ 74 MW بجلی فراہم کرتا ہے پاکستان کو، لیکن ایران نے آفر کی ہوئی ہے $1,000 کی، ایک ہے 1,000 MW کی، اور 100 کی، اور 1,100 MW کی بجلی آفر کی ہے انہوں نے زاہدان کی سائٹ سے، جو کہ پاکستان نے ابھی تک اس کو اویل نہیں کیا کیونکہ ٹرانسمیشن لائنز جو ہیں وہ پاکستان اپنی طرف نہیں بچھا سکا ہے. تو میرا خیال یہ ہے کہ ایران سے تو پاکستان کو اس قسم کی مدد مل سکتی ہے انرجی کرائسس کو ڈیل کرنے کے لیے، جہاں ہم تاجکستان سے، ترکمانستان سے कोऑपरेट कर रहे हैं, इसी तरह अगर ईरान से कोऑपरेट करें तो डिस्टेंस में कोई थर्ड कंट्री दरमियान में नहीं आता, बल्कि आप ईरान से सीधे बलूचिस्तान पाकिस्तान में जो है वो एंटर हो जाता है।
एक न्यूक्लियर कंट्री अगर इस तरह के डिस्प्यूट में, मिलिट्री डिस्प्यूट में एंटर कर जाती है तो उसकी रेमिफिकेशंस क्या है?
हमने मेरा ख्याल है अपने आप इसको ज्यादा कॉम्प्रोमाइज कर लेंगे कि हमारे लिए रिकवरी मुश्किल हो जाएगी। आप ईरान की बात कर रहे थे, मैं समझता हूँ कि ईरान का पाकिस्तान के साथ शामिल होना चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर को अगर सही आपने लाइफ देनी है, उसको वैल्यू ऐड करना है, तो ईरान का शामिल होना उसमें लाजमी है। ये ईरान को शामिल हो करने के बाद अगर आप हिंदुस्तान से बातचीत करेंगे तो हिंदुस्तान के साथ आपकी बातचीत में और वैल्यू बढ़ जाएगी, क्योंकि आप हिंदुस्तान को वो कुछ दे सकते हैं जो हिंदुस्तान चाप बहाव के रास्ते नहीं ले सकता। ये एक तो ये बहुत बड़ी चीज़। दूसरी चीज़ है कि ईरान के बारे में हमें यह भी समझनी चाहिए था कि अफगानिस्तान में अगर आपने अमन चाहिए तो ईरान का उसमें एक किरदार है, और जब तक उसको हम तस्लीम करके ईरान का अपने साथ बिठा देंगे नहीं, ये मसला भी आपको हल नहीं होगा। मैं भी बताना चाहता हूँ आपसे, ये तो ईरान का पाकिस्तान के साथ ताल्लुकात और पाकिस्तान के ईरान के साथ ताल्लुकात है। ईरान की बात यह है मिस्टर साहब कि जब से ये हुकूमत आई है, 3 साल से ज़्यादा होने को आए हैं, आज तक हमने ईरान के साथ कोई बड़े लेवल पर कॉन्टैक्ट नहीं किया। कोई हमारे प्राइम मिनिस्टर तशरीफ नहीं ले गए, कोई हमारे फॉरन मिनिस्टर तशरीफ नहीं ले गए। अगर आए तो ईरान की तरफ से ही 2 हाई लेवल मीटिंग आए। न्यूक्लियर पावर के लिए अपने आप को इसमें न्यूट्रल रखने के बाद, अगर हम जिस वक्त हमने यमन में जाने से इनकार कर दिया था, हमारी पोजीशन ये हो गई थी कि हम ईरान को बात कर सकते थे, ईरान को समझा सकते थे और ईरान को हमारी बात सुननी पड़नी थी। बात ये हमने वो मौका गंवा दिया, और अब हमने ना जानते हुए भी हम अपने आप के इस कोलिशन में बन गए हैं कि हम अपने उन दोस्तों के खिलाफ खड़े हो गए हैं। देखिए, ईरान सिर्फ हमारा मसला नहीं है, ईरान के साथ रशिया इन्वॉल्व है, ईरान के साथ इसको चाइना भी इन्वॉल्व है, चाइना का भी इंटरेस्ट यही बात है। तो क्या हम ये सारे इसमें शामिल होने के बाद ये अपने स्टडी के इंटरेस्ट को हम सारा खत्म कर देंगे सारे इसमें सारे? ये मैं समझता हूँ कि हमारे हुकूमत को ये बड़ा वाजे समझना चाहिए, हमारे अमूर खारजा के जो माहरीन हैं बैठे हुए, कि हम ईरान के खिलाफ किसी किस्म के कोलिशन में शामिल अगर नजर आएंगे तो हम अपनी पोजिशन को इस कदर कम्प्रोमाइज कर रहे हैं कि हमारे न्यूक्लियर वेपन का फायदा किसी को भी नहीं होने वाला, इसका पाकिस्तान को भी नहीं होगा फायदा। क्या करेंगे आप इसे बैठ के फिर इसका?
हसन अस्करी साहब, ब्रेक से जब आऊँगा तो आपसे एक मैंने छोटा सा सवाल करना है कि लीबिया में और इराक में तो बाकायदा कोई हुकूमत नहीं है, लेकिन उनके तेल के ज़खायर जो हैं बदस्तूर खाली किए जा रहे हैं, और जहाँ तक मुझे इत्तला मिली है कि उनकी कमाई जो है वो दाइश को डायरेक्टली जा रही है। अगर आज बशार अल असद की गवर्नमेंट को ओवरथ्रो कर दिया जाता है तो उस गैस के रिजर्व्स की कमाई दाइश की को ही जाएगी या किसी और को? टेक अ ब्रेक। वेलकम बैक फ्रॉम द ब्रेक। हसन अस्करी साहब, ब्रेक पे जाने से पहले आपसे एक सवाल किया था।
देखिए, बड़ा सिंपल है कि दाइश का तो फायदा है कि कैओस हो, बशार अल असद की हुकूमत कोलैप्स हो, क्योंकि उसको तेल की एक्सेस लीबिया में जिस तरह है, या तुर्की के जरिए बहुत सा तेल जो है, इराक का कुछ तेल तुर्की के रास्ते जो है वो बाहर निकल जाता है, जो जिसकी इनकम जो है वो दाइश को होती है। तो ये चीज़ असल, अगर अगर आपका मकसद ये है कि यहाँ पे इन मुल्कों में इस्तेहकाम पैदा हो, तो फिर इस्तेहकाम पैदा करने के लिए मौजूदा पॉलिसीज हेल्प नहीं करती। अगर इस्तेहकाम पैदा करना है तो सबसे पहले आपको उन तमाम ममालिक से मिलके जो दाइश से लड़ना चाहते हैं, दाइश को मैनेज करना चाहते हैं, वो आप उनसे मिलके काम करें। दूसरा ये है कि बाहमी जो तजादात हैं या एक दूसरे के खिलाफ जो फौज कशी के ख्वाब हैं, उनको एक साइड पे रख के मामलात को अगर आप अंदरूनी इतिहाद से चलाएंगे तब तो आप इस चैलेंज को मीट कर सकते हैं। लेकिन अगर एक मुल्क ने दूसरे मुल्क से लड़ना है, एक मुल्क ने दूसरे मुल्क को नीचा दिखाना है कि आप ये समझते हैं कि उससे आपको खतरा है, तो मेरा ख्याल ये है कि उससे मुल्की मुफादात भी प्रमोट नहीं हो सकेंगे, बल्कि यहाँ फायदा उन कुव्वतों का होगा जो इन ममालिक में तकसीम चाहते हैं, उन कुव्वतों का होगा जो
मुझे जी उन ममालिक की फिक्र नहीं है डॉक्टर साहब, मुझे पाकिस्तान की फिक्र है, क्योंकि मैं पाकिस्तान में, मेरे बच्चे पाकिस्तान में, मुझे इसी मुल्क की फिक्र है। मुझे बाद अपनी हम पहले फिक्र कर लें, फिर हम बाकियों की फिक्र करेंगे। प्रॉब्लम यह है कि जैसे भी ब्रेक में आप बात हो रही थी कि ईरान के साथ आप लें, इस तरह से तकलीफ में आप उनको डालें और आप कॉन्फ्लिक्ट शुरू करें, रशिया उनके बिल्कुल पीछे खड़ा है, चाइना भी उनकी सपोर्ट कर रहा है, आप किधर जाएंगे?
देखिए ना जी, उसमें
यही तो मैं मुझे समझ नहीं आई। शुरू में जो बात की थी, मैं परेशान इस बात में हूँ कि हम इसको समझ नहीं रहे कि हम कहाँ पे खड़े हुए हैं इस वक्त। اس دوراہے پر جس کو ہم مل کے معاملات کو حل کر کے مشرق وسطی میں امن لا سکتے تھے، عراق کی اور آپ نے بات کی لیبیا کی بات کی، آپ نے ساری دولت داعش بھی تو لے گی، ساری دولت تو یہ ہمارے ویسٹ لے کے چلا گیا، ان کے خزانے خالی کر دیے، 100 بلین آف گولڈ اینڈ آئل گون، کس کے پاس گیا پیسہ اس کے ابھی تک؟ سیرے کے ساتھ ہم یہ کر رہے ہیں، تو مسلمان مسلمانوں سے لڑ کے مسلمانوں کی دولت استعمال کر مسلمانوں کو ماری جا رہے ہیں، تو اگر ہم بھی اسی آگ میں چلے گئے تو جل جائیں گے، ہم تو ختم ہو جائیں گے سارے بسکٹ،
ہمارے پاس تو ذرا سبزیاں ہی ہیں، کوئی سونا وونا بھی نہیں ہے،
وہ سبزیاں بھی مان صاحب نہیں ہے، اس وقت آپ اگر زراعت کے شعبے میں چلے جائیں تو ان کا بھی بڑا حال ہوا ہوگا سارا، وہ بھی مرنے والے سارے ہوئے، تو ہمارے پاس تو سوائے اس کے کہ ہم اپنی عقل کو استعمال کریں، جس کو اللہ تعالیٰ نے ہمیں دیا ہے، جس کو ہم استعمال کرنے سے صرف اس لیے گھبراتے ہیں شاید وہ خرچ ہو جائے گی، اس کو استعمال کریں، تو ہمارے لیے بڑا سنہری موقع تھا کہ ہم اپنے آپ کو اس خطے میں جو ہماری ایکچوئل پوزیشن ہونی چاہیے وہ ہم حاصل کر سکتے تھے، ہم نے وہ ضائع کر دی اس کے بیٹھ کے بیچ میں، ہم کیوں اپنی یہ نہیں سمجھ رہے کہ سعودی عربیہ ٹھیک ہمارا دوست ہے، بڑی مدد کی ہے ہمارے، اس نے 20 لاکھ آدمی وہاں پہ کام کرے، وہ ٹھیک الگ بات یہ، لیکن ایران کے ساتھ
کاسٹ،
وہی تو بات کرنے لگا، ایران کے ساتھ بگاڑ کے اس خطے میں اپنے گھر میں آپ آگ لگا لیں بیٹھ کے، تو وہ 20 لاکھ آدمی جتنا پیسہ بہتر کہاں جائیں گے؟
میں تو چلیں ایک بیوقوف سا آدمی ہوں، آپ تو ماشاء اللہ ایک فوجی ہیں اور عقل مند فوجی ہیں کیونکہ آپ جرنیل بھی بنے، آج اگر آپ کو آپشن دی جائے ایران یمن ان دونوں سے جنگ کرنی ہے یا اسرائیل سے جنگ کرنی ہے، آپ کس سے جنگ کریں گے؟
میرے تو ایمان کا حصہ اسرائیل سے جنگ کرنا، اس میں تو مجھے شک ہی کوئی نہیں،
باقی ایران اور سیریا کے لیے کوئی الگ سا ایمان لائیں گے کہ سعودی کانسٹیٹیوشن کے تحت کریں گے؟
نہیں جی، میرا اپنا ایمان ہے، میرا میں وہ مسلمان ہوں جو میں سمجھتا ہوں کہ نمبر ایک دفاع پاکستان کا ہے، جب پاکستان کا دفاع کرنے میں قابل ہو جاؤں گا تو نمبر ٹو چونکہ میرے رسول نے مجھے حکم دیا ہوا ہے اس لیے میں یہودیوں کے خلاف بات کرنے کے لیے کھڑا ہو جاؤں گا، تیسری چیز مجھے نظر نہیں آتی، باقی مجھے سب اپنے، چاہے وہ ایران ہے چاہے سعودی عربیہ ہے، میرا ان کا اور میرا ایمان اس لحاظ سے ایک ہونا چاہیے اس چیز میں،
رسول اللہ صلی اللہ علیہ وسلم کے احکامات تو ایک طرف، یعنی اس لیے میں کہہ رہا ہوں اللہ تعالیٰ معاف کرے کہ روضہ رسول سے اور خانہ کعبہ سے اوپر ہم نے اتنے ہوٹل بنا دیے سعودی عربیہ میں کہ ہوٹلوں کا ویو جو ہے وہ بڑا گرینڈ ہو گیا اور خانہ کعبہ سے اوپر ہمارے جوتے ہوتے ہیں، تو اللہ معاف کرے، یہ آپ ان کی مدد کرنا چاہ رہے ہیں؟
دیکھیں میں مدد پاکستان کی کرنا چاہتا ہوں،
میں تو ایز اے پاکستانی پوچھ رہا ہوں،
میں پاکستان کی مدد کرنا چاہتا ہوں، اور یہ ہماری خام خیالی ہے کہ دنیا کا کوئی بیوقوف ترین آدمی بھی کبھی مدینہ مرورہ یا خانہ کعبہ کو کبھی کسی کو تھریٹ نہیں کرے، ان کو پتہ ہے کہ یہ کرنا اپنے آپ کو مار دینے کے مترادف ہے، یہ تو خودکشی ہوگی جو بھی یہ کرے گا، کوئی ایسی کام نہیں کرے گا،
وہ تو غارت ہو جائے گا، غارت ہو جائے گا جو مکہ اور مدینہ کی طرف دیکھے گا، تو
پھر جھگڑا کس چیز کا ہے؟ یہ ہاؤس آف سعود کو بچانے کی ہمیں کیوں فکر پڑی ہوئی ہے؟ ان کا اپنا کام، ان خود بچانا چاہیے اپنے آپ کو، اگر وہ خود اپنے آپ کو ٹھیک نہیں کریں گے، اگر وہ دولت کا ضیاع اس طرح کریں گے جس سے ہم سننے میں آتا ہے سونے کے محل بنا رہے ہیں، سونے کا سب کچھ کر رہے ہیں، تو پھر عوام کا کیا قصور ہے جو کھڑے
میں آتا ہے؟ آپ کو کچھ تصویریں اور ویڈیوز دکھاتا ہوں آپ کی اسکرین پہ، آپ کو بھی اور ناظرین کو بھی، ذرا دیکھیے گا سامنے، سعودی عربیہ کی امن پسندی اور خوشحالی کی علامتیں جو ہیں وہ آپ کو دکھا رہا ہوں، یہاں ایک شاہی خاندان کی حکومت ہے، جو عام میڈیا پہ آپ نہیں دیکھ پاتے وہ یہ کہ لوگ سڑکوں پہ حکومتی جارحیت کے خلاف احتجاج کرتے ہیں اور سعودی حکومت اس احتجاج کو روکنے کے لیے ہر دم پرعزم رہتی ہے، یہاں پر صحافیوں کے لیے کام کرنا ناممکن ہے، یہاں تک کہ وہ سفر بھی چھپ کے کرتے ہیں اور مظاہرین سے فوٹیج حاصل کرتے ہیں، کیسے خطرناک ہیں، پرتشدد تصادم یہاں پہ جنم لے رہے ہیں، اس کا آپ سوچ بھی نہیں سکتے، سینکڑوں لوگ زخمی ہیں اور ہزاروں کو جیل میں ڈال دیا گیا ہے، کئی نوجوانوں کو صرف احتجاج کرنے پہ قتل کر دیا جاتا ہے، اور یہ مظاہرے تقریباً 2011 میں شروع ہوئے تھے، مظاہرین کو عرب میں ہونے والے مظاہروں سے حوصلہ ملا جو کہ پورے مشرق وسطی میں پھیل چکے تھے، جیسا آپ نے عرب سپرنگ کی بات کی تھی، لیکن ابھی تک یہ مظاہرے جاری ہیں اور جگہ جگہ ہو رہے ہیں، 1979 سے ایک خفیہ تحریک یہاں پہ چل رہی ہے لیکن عرب بغاوت کو دیکھ کر یہاں پر ایک ماہ کے اندر اندر بات پتھراؤ تک پہنچ گئی اور پولیس آنسو گیس اور ربر کی گولیاں چھوڑ کر اب فائرنگ شروع کر دی، اسٹریٹ فائرنگ، یہاں پہ شیخ نمر کا نام سر فہرست تھا جن کو اب قتل کر دیا گیا، شہید کر دیا گیا، اور ان کی تقاریر جو تھیں بیسیکلی وہ اسلام کی طرف لوگوں کو راغب کر رہی تھیں اور بادشاہت کے خلاف تھیں، ان کو انتہائی زخمی حالت میں گرفتار کر کے ان کو سر ان کا قلم کر دیا گیا۔ اب سوال یہ پیدا ہوتا ہے کہ یہ ہیومن رائٹس کی باتیں کرنے والے، یہاں پہ تو کوئی این جی او نہیں بولتے، یہاں پہ تو کوئی یونائٹڈ نیشن نہیں بولتا، ہمارے یہاں تو غبارہ بسٹرڈ کی کلنگ پہ سارے بول لیتے ہیں، وہاں پہ ہیومن کلنگ کے اوپر کوئی نہیں بولتا،
ह्यूमन की तारीफ हर एक की अपनी है जी, अंग्रेज के लिए एक
दो टांगे हैं, दो हाथ हैं, दो आंखें हैं सर।
ये बात गलत है, मेरे दो टांगे दो हाथ उनके लिए एक जानवर की हैसियत भी नहीं रखते, अगर आप ये गौर कीजिए।
तो माजद के साथ फिर डॉक्टर साहब अरबी और अजमी की जंग होगी ना ये?
हाँ, एक लिहाज से तो फिर इसी तरह
जो हदीसे पाक जो है उससे हमें साबित होती है।
हाँ बिल्कुल, एक लिहाज से तो फिर ये वही कॉन्सेप्ट हो जाता है ना कि आप किसी को इन्फीरियर समझते हैं, किसी को सुपीरियर समझते हैं, और जब तक ये सुपीरियरिटी और इन्फीरियरिटी का कॉम्प्लेक्स चलता रहेगा, आप वो माहौल नहीं क्रिएट कर सकते जिसमें कि ह्यूमन राइट्स को प्रोटेक्ट जो है वो किया जाए। और ह्यूमन राइट्स के लिए बात यह है कि बहुत से ममालिक इसलिए शोर नहीं मचाते कि इसमें मुफादात की बात है, क्योंकि ह्यूमन राइट्स का इशू भी मुफादात के हवाले से उठाया जाता है। लिहाजा जिन ममालिक में इस किस्म की बातें होती हैं वहाँ आपका मुफाद नहीं है तो आप उस इशू को उठा लेंगे, जहाँ आप समझते हैं कि मेरे इक्तसादी मुफादात हैं, मेरे सियासी ज़रूरियात हैं, तो फिर आप वो मामलात को नहीं उठाते। तो ये चीज़ हमें मिडिल ईस्ट के अंदर खासकर सऊदीया के हवाले से
नजर आती है। लास्ट क्वेश्चन, सऊदी अरेबिया के ऊपर जंगी जुनून और ये खून क्यों सवार हुआ है?
एक तो मेरे ख्याल के बहुत बड़े वो कॉम्प्लेक्स में गिरफ्तार हैं इस वक्त कि अगर ईरान को ना रोका गया, जिस तरीके से ईरान ने इराक में, फिर सीरिया में और लेबनान में कामयाबी हासिल की हैं, तो शायद सऊदी अरेबिया का नंबर आ जाएगा इसके बाद। और सऊदी अरेबिया के अंदर से जो ईरान के हक में आवाज़ उठ रही है और वो शायद इतनी मजबूत हो जाएगी कि सऊदी अरेबिया का हौस और सऊद का मसला बन जाएगा इसमें। ये मैं समझता हूँ कि बहुत बड़ी इनके लिए ये एक खौफ है उनके जहन में तारी। और इसमें कुछ हकायक इसलिए भी हैं कि पिछले दिनों कुछ ये भी खबर आई थी कि बहुत ऐसे सीनियर इंटेलिजेंस ऑफिसर्स पकड़े गए हैं, जो अगर आपको याद हो जो ये मना का मसला बना था उसमें, जिसमें एक थ्योरी ये भी आई थी कि इसको जानबूझ के क्रिएट किया गया लोगों को मारने के लिए, ताकि सऊदी अरेबिया प्रेशर डाला जा सके, ये दो शहरों को इंटरनेशनल शहर बनाया जा सके, जिसमें ईरान के लोगों का नाम बीच में आया है ये। लेकिन इससे कतई नज़र देखिए, पाकिस्तान में उसका आग लगी हुई है, हमने तो हिंदुस्तान पर ट्राई नहीं कर दी इसके बात के ऊपर, हमने बड़ी सोच समझ के हम बात कर रहे हैं। सऊदी अरेबिया के लिए जो बेस्टियन है इस्लाम का इस वक्त, सारा इस्लाम के जो मेन वो चीज़ें वहाँ पर हैं, उनके लिए और ज़्यादा अक्ल व फहम की ज़रूरत थी, उनके पास थी इस चीज़ की। लेकिन सडनली वो देखते हैं कि एक नई पौध आई है नौजवानों की, जिनके हाथ में जो हर चीज़ समझते हैं कि हर चीज़ का इलाज जंग है, और बातचीत और अक्ल का इस्तेमाल शायद वो इतना अच्छा नहीं समझते।
जनरल गुलाम मुस्तफ़ा, आपका, डॉक्टर हसन असगरी, आपका बहुत बहुत शुक्रिया। मैं आपको चलते चलते एक बात बताऊँ कि कुछ दिन पहले मेरी एक बड़े सीनियर अमेरिकन डिप्लोमेट से बात हो रही थी, और मैंने उनको कहा, और उनको समझ में आ गई ये बात, मैंने कहा कि तुम दाइश के खिलाफ अगर जाना चाहते हो तो अब किस मुल्क में बमबारी करनी है? तो वो सोच रहे थे, तो माई क्वेश्चन टू हिम वाज, और माई ऑब्जर्वेशन टू हिम वाज, कि भैया ये एक माइंडसेट है, ये कोई मुल्क नहीं है जो करा रहा है तुम्हारे खिलाफ। इस माइंडसेट के खिलाफ अगर तुमने करनी है तो तुम्हें दुनिया में एजुकेशन को ज़्यादा करना पड़ेगा, उस सोच को ज़्यादा करना पड़ेगा जो इस सोच को आइसोलेट करे आपसे, बजाय इसके कि हम ममालिक के ऊपर बमबारी करना शुरू कर दें। काश मुस्लिम उम्मा को भी ये बात समझ में आ जाए कि आपस में फौजें मिला के एक दूसरे को ज़दकूब करने से वो बड़े नहीं हो जाते, उनकी इज्जत बड़ी नहीं हो जाती, अपने ही मरने को और अपनी कब्र खोद रहे हैं। अंटिल द नेक्स्ट टाइम, अल्लाह हाफिज़।